चर्चलाई पुनः पत्ता लगाउनु नामक पुस्तकमा जोनाथन लीम्यान र कोलिन ह्यान्सनले यसरी भन्नुहुन्छ, तपाईँसँग चर्च नजानको निम्ति सम्भवतः थुप्रै कारणहरू हुन सक्छन्। वास्तवमा हालसालै महामारीको दौरानमा धेरै मानिसहरूले चर्चमा उपस्थिति जनाउन छाडिसके। केही अनुमानहरू अनुसार चर्च जानेहरूका लगभग एक तिहाई जतिले। तर लीम्यान र ह्यान्सन भन्नुहुन्छ, चर्च बिनाको क्रिस्चियन समस्यामा भएको क्रिस्चियन हो। तपाईँ परमेश्वरको हुनुहुन्छ र तपाईँ एकअर्काको हुनुहुन्छ। सुप्रिय मित्रहरू, यस बिहानी समय यदि तपाईँ म ख्रिस्ट चाहन्छु तर म ख्रिस्टियनहरू चाहदिनँ भन्नुहुन्छ भने तपाईँ भ्रममा हुनुहुन्छ। तपाईँ यसरी वास्तवमा भन्न सक्नुहुन्न, हामी चर्च समुदायका हौँ, हामी समूहमा रहेर सुसमाचारीय समुदायमा रहेर एकसाथ हामी ख्रिस्टलाई पछ्याउँछौँ र हामी संसारमा ख्रिस्टको साक्षी बन्छौँ। जब परमेश्वरले कुनै पापीलाई बचाउनुहुन्छ, उद्धार गर्नुहुन्छ, उसलाई संसारबाट एउटा विश्वासीको समुदायमा राख्नुहुन्छ र हामी एकसाथ मिलेर सँगै चर्चको रूपमा सामूहिक रूपमा समुदायमा रहेर हामी ख्रिस्टलाई पछ्याउँछौँ र ख्रिस्टको साक्षी बन्छौँ। त्यसो भने चर्च परिवार र संसारप्रति मेरो कर्तव्य के छ त? एक विश्वासीको रूपमा चर्च परिवारप्रति, अरू विश्वासीहरूप्रति र मेरो छिमेकीहरूप्रति मेरो जिम्मेवारी के छ? आउनुहोस् यी जिम्मेवारीहरूबारे आज हामी आजको वचनको खण्डबाट हामी हेर्नेछौँ। पहिलो पत्रुस तिन अध्यायको 8-12 पदसम्मबाट। तपाईँसँग बाइबल छ भने कृपया तपाईँको बाइबलमा नयाँ करारमा भएको पत्रुसको पहिलो पत्रलाई पठाउनु भएको होस्। हामीले वचनलाई धारावाहिक तरिकाले श्रृङ्खलाबद्ध रूपमा हामीले हेर्दै आएका छौँ। हामीले पहिलो पत्रुसको पत्रबाट परमेश्वरको वचन हेरिरहेका छौँ। हामी आज तिन अध्यायको 8 पदमा आइपुगेका छौँ। 8 हामी 12 पदसम्मबाट हेर्नेछौँ। तपाईँसँग बाइबल छैन भने हामीसँग उपलब्ध बाइबल तपाईँले प्रयोग गर्न सक्नुहुन्छ, वा तपाईँले आफ्नो दायाँ बायाँको साथीहरूलाई मित्रहरूलाई तपाईँले तपाईँको बाइबल खोल्नलाई र पहिलो पत्रुस भेट्टाउनलाई सहायता गर्न सक्नुहुन्छ। सो इफ यु हेभ बाइबल विथ यु, प्लिज टर्न इन यर बाइबल टु फर्स्ट पिटर च्याप्टर 3 वर्सेस 8-12। सो पहिलो पत्रुस 3 अध्यायको 8-12 पदसम्म पढ्दैछु। कृपया तपाईँहरू सबैजनाले आफ्नो बाइबलमा हेर्नुहोस्। अन्त्यमा तिमीहरू सबैमा आत्माको एकता राख, एउटाले अर्कोलाई सहानुभूति देखाऊ, भातृप्रेम गर, कोमल हृदयका हो र नम्र मनका हो। खराबीको बदला खराबी नगर्ने अथवा अपमानको बदला अपमान नगर्ने, बरु त्यसको सट्टामा आशिष दिने हो, किनकि यसैको लागि तिमीहरू बोलाइएका छौ कि तिमीहरूले आशिष प्राप्त गर्न सक। किनकि जसले जीवनलाई प्रेम गर्छ र असल दिनहरू देख्ने इच्छा गर्दछ, त्यसले आफ्नो जिब्रोलाई खराबीबाट र आफ्नो ओठलाई छली कुरा बोल्नबाट अलग राखोस्। त्यो खराबीबाट फर्कोस् र असल गरोस्, त्यसले शान्तिको खोजी गरोस् र त्यसको पछि लागोस्। किनकि परमेश्वरको नजर धर्मात्माहरूमाथि रहन्छ र उहाँको कान तिनीहरूको प्रार्थनातिर खुला हुन्छन्, तर परमप्रभुको मुहार खराबी गर्नेहरूका विरुद्धमा हुन्छ। आज हामी पहिलो पत्रुस 3 अध्यायको 8-12 पदसम्मबाट क्रिस्चियन जीवनका विशेषताहरूको बारेमा हेर्दैछौँ, अथवा ईश्वरीय गुणहरूको विषयमा हेर्दैछौँ। ईश्वरीय गुणहरू, पहिलो हामी आत्माको एकतालाई हेर्दैछौँ, पहिलो आत्माको एकता, दोस्रो सहानुभूति, तेस्रो भातृप्रेम, चौथौ कोमल हृदय, पाँचौ नम्र मन र 6 बदला नलिने हृदय र 7 शान्ति कायम। म फेरि एकपल्ट दोहोऱ्याउँछु, ईश्वरीय गुणहरूमा 7 कुराहरू आज हामीले हेर्दैछौँ। आत्मको एकता, सहानुभूति, भातृप्रेम, कोमल हृदय, नम्र मन, बदला नलिने हृदय र शान्ति कायम। यी 5 गुणहरू स्थानीय चर्चभित्रको हाम्रो सम्बन्धसँग र 2 बाहिरकाहरूकोसँगको हाम्रो सम्बन्धसँग सम्बन्धित छन्। सो चर्चभित्र हामी कसरी रहन्छौँ र चर्च बाहिरकाहरूसँग हामी कस्तो व्यवहार गर्छौँ, यी कुराहरू हामी अझै 5-7 बुधाहरूमा रहेर हामी हेर्नेछौँ। ओके, फर्स्ट हामी आत्माको अथवा मनको एकतालाई हेर्नेछौँ, युनिटी अफ माइन्ड। हामीलाई यहाँनिर वचनले भन्दछ अन्त्यमा तिमीहरू सबैमा आत्माको एकता राख. आत्माको एकतालाई हामी मनको एकता पनि भन्न सक्छौँ. सो क्याल्भिनका अनुसार आत्मामा एक हुनु भनेको एकै मनको हुनु वा सबैले उही कुरा सोच्नु भन्ने हुन्छ. तर एउटै कुरा सोच्नु भनेको के हो? मनमा एक हुनु भनेको के हो? पहिले यसको अर्थ के होइन हामी त्यसबारे विचार गरौँ. सो मनको एकता भनेको राजनीतिको क्षेत्रमा, भोजनको क्षेत्रमा, सङ्गीत र जीवनका अन्य क्षेत्रहरूका बारेमा समान विचार हुनु भन्ने होइन. हामीसँग फरक फरक विचारहरू, धारणाहरू छन् र हामी फरक फरक विचार धारणाहरू लिन सक्छौँ, तर पनि हामी एकतामा रहन सक्छौँ. यसको अर्थ यो पनि होइन कि हामी असहमत हुँदा पनि हामी सहमत छौँ भनी बहाना गर्नु, देखाउनु. सो आत्माको एकता भनेको त्यसो भए के हो त? यसको अर्थ हामी एउटै विश्वासको विश्वास र धर्मको कर्तव्यको अभ्यासमा हामी एकमत हुन्छौँ. यसको अर्थ हामीले सत्यता र सुसमाचारको अभ्यासमा आफूलाई समर्पित गर्नुपर्छ. हामीले अन्य मामिलाहरूलाई मण्डलीमा विभाजन र मतभेदको कारण हुन दिनु हुँदैन. हामी एकअर्कासँग मेलमिलापमा बस्नुपर्छ, सुसमाचारीय मेलमिलापमा. रोमी 15:5 अनुसार हामी ख्रिस्ट येशूसँग एक भएर एकअर्कासँग एक चित्तका भई जिउनुपर्छ. रोमी 15:5 अनुसार. तर पत्रुसले किन यो मनको एकता कायम राख्न या आज्ञा गर्न आवश्यक ठान्नुभयो? आखिरमा कि हामी सबै विश्वासीहरू होइनौँ, हामी सबै क्रिस्चियनहरू होइनौँ, हामीलाई एकतामा बस्नलाई किन वचनले भनिरहनु जरुरी छ? आखिरमा हामी सबै क्रिस्चियन हो, हामी क्रिस्चियन हौ, हामी उद्धार गरिएका मानिसहरू, तर हामी पापी पनि हौ. लुथरले भने चाहिँ हामी एकै समयमा पापी र धर्मी दुवै छौँ. जब धेरै पापीहरू सँगै हुन्छन्, मण्डलीहरू सधैँ, चर्चहरू सधैँ विभाजन र मतभेदबाट पीडित हुने जोखिममा हुन्छन्. हामी जति लामो समय सँगै बस्छौँ, त्यति धेरै नै हामी एकअर्काबाट कति फरक छौँ भने हामी थाहा पाउँछौँ, र बिस्तारै त्यो ज्ञानले हामीलाई एकअर्काबाट पर लाने बनाउँदछ, एकअर्काको आलोचना गर्ने, एकअर्कालाई खसालेर हेर्ने बनाउँदछ. र बिस्तारै हाम्रो एकता येशू ख्रीष्टको सुसमाचारमा आधारित छ भने हामी बिर्सिन पुग्छौँ, र हामी हाम्रो एकतालाई हाम्रो उमेर, हाम्रो लिङ्ग, हाम्रो प्राथमिकता, हाम्रो जातको आधारमा हाम्रो एकतालाई हामी बढुवा दिन्छौँ. सो विभाजन हाम्रो माइन्डबाट, हाम्रो मनबाट सुरु हुन्छ र हाम्रो अभ्यासमा देखा पर्दछ. त्यसैले पत्रुसले हामीलाई मनको एकता कायम राख्न यहाँ बोलाउँदछन् कि हामी सुसमाचार को एकतामा, सुसमाचारको सत्यतामा हामी लागिराख्नुपर्छ, एउटै विश्वासमा हामी लागिराख्नुपर्छ, एउटै विश्वासको अभ्यासमा हामी एक हुनुपर्छ. एफिसी 4:2-5 पावलले यसरी भन्दछन् कि सारा दीनता, नम्रता र धैर्यसँग एउटाले अर्कोलाई प्रेममा सहेर शान्तिको बन्धनमा पवित्र आत्माको एकता कायम राख्न प्रयत्न गर. शरीर एउटै छ र पवित्र आत्मा एउटै हुनुहुन्छ. जसरी तिमीहरू बोलाइँदा एउटै आशामा बोलाएका थियो, जुन आशा तिमीहरूको बोलावटसँग गाभिएको छ. एउटै प्रभु, एउटै विश्वास, एउटै बप्तिस्मा, हामी सबैका एउटै परमेश्वर, एउटै पिता, जो सबैमाथि र सबैका मध्यस्थ र सबैमा हुनुहुन्छ. सो प्रिय मित्रहरू, हामी पहिलो चर्च समुदायमा एकतामा रहनलाई बोलाइएका छौँ. हाम्रो एकताको केन्द्रमा सुसमाचारको सत्यता हुन जरुरी छ. सो सुसमाचारलाई जानेर, सुसमाचारको सुसमाचारमाथि विश्वासमा अडिग रहेर, त्यसलाई अभ्यास गरेर हामी मनको एकतामा रहन्छौँ, हृदयको एकतामा हामी रहन्छौँ. सो प्रिय मित्र, के तपाईँ मनको एकता कायम गर्नुहुँदैछ यस बिहानी समय? के तपाईँ मनको एकताको लागि प्रार्थना र प्रयत्न दुवै गर्दै हुनुहुन्छ? कतै तपाईँले पापहरूलाई आफ्नो जीवनमा बढ्न त दिइराख्नु भएको छैन, जसले अन्तत सुसमाचार भएको हाम्रो एकतालाई भङ्ग गर्दछ? दोस्रो, सहानुभूति. हामी सहानुभूति देखाउन बोलाइएका छौँ. सहानुभूति शब्दले आज यसको वास्तविक अर्थ गुमाएको छ. सिम्प्याथी भन्छौँ यसलाई अङ्ग्रेजीमा. र यो सहानुभूति चाहिँ केवल आज आरआइपी रिप शब्दमा सीमित भएको हामी देख्छौँ. हामीलाई लाग्छ कि फेसबुकमा आरआइपी लेख्नु नै सहानुभूति देखाउनु हो। हामी फेसबुकमा कसैको मृत्यु भएको अथवा होइन केही भएको हामी पिक्चरहरू देख्यौँ भने, पोस्टहरू देख्यौँ भने हामी आरआइपी रिप लेख्छौँ। त्यसपछि हामी खाइरहेको भोजनको आनन्द लिनमा अथवा हामीले हेरिरहेको चलचित्रको आनन्द लिनमा हामी फर्किन्छौँ। हामीलाई लाग्छ हामीले सहानुभूति देखाएका छौँ, तर सहानुभूति शब्दभन्दा धेरै फरक छ, धेरै धेरै नै छ, धेरै नै बढी छ। सो सहानुभूति भनेको अरूको सुख दुःखमा भाग लिनु हो, इट मिन्स टु सेयर इन अदर्स सफरिङ। सहानुभूति भन्नाले हामी आनन्द गर्नेहरूसँग हामी आनन्द गर्दछौँ, हामी रुनेहरूसँग रुदछौँ। यदि जब कसैको इच्छर्समा कसैले रोग लाग्छ भने, सम्बन्ध विच्छेद हुन्छ भने, गर्भपतन र कसै कुनै सदस्यको विश्वासीको प्रियजनको मृत्यु हुन्छ भने हामी सदस्यहरूसँग शोक गर्छौँ, हामी रुन्छौँ। हामी अन्य सदस्यहरूसँग उनीहरूको समृद्धिमा हामी खुसीमा हामी पनि खुसी हुन्छौँ, रमाउँछौँ, हामी आनन्दित हुन्छौँ। अन्य सदस्यहरूले काममा प्रमोसन पाउँदा, विवाह गर्दा, ख्रिस्टको लागि केही राम्रो गर्ने अवसर पाउँदा हामी आनन्दित हुन्छौँ। हामी घनघन गर्दैनौँ र हामी परमेश्वरलाई प्रश्न गर्दैनौँ कि हे ईश्वर किन फलानालाई त्यो सफथोक भयो र मलाई भएन। पहिलो कोरिन्थी 12:26 पदले यसरी भन्दछ, यदि एउटा अङ्गलाई कष्ट भयो भने सबै अङ्गहरूले सँगै कष्ट भोग्छन्, अथवा एउटा अङ्गको आदर भयो भने सबै अङ्गहरूले सँगै आनन्द मनाउँछन्। सुप्रियहरू, सहानुभूति भनेको महसुस गर्नु मात्र होइन, फिल गर्नु मात्र होइन, अनुभूति गर्नु मात्र होइन, तर हामीले जे महसुस गर्छौँ, जे अनुभूति गर्छौँ त्यसमाथि कार्यान्वयन गर्नु पनि, काम गर्नु पनि हो, एक्ट गर्नु पनि हो। सहानुभूतिले हामीलाई हाम्रो न्यानो ओछ्यानबाट बाहिर निस्कने र हेलमेट र लुगा लगाएर अरू विश्वासीहरूको खाँचोमा सहायता पुर्याउने बनाउँदछ। अरू विश्वासीहरू जो हस्पिटलमा छन्, जो घरमा छन्, जो खाँचोमा परेको छन्, उनीहरूलाई भेट्ने र उनीहरूको सेवा गर्ने बनाउँछ सहानुभूतिले हामीलाई। सहानुभूतिले हामीलाई हाम्रो आरामदायिताको क्षेत्र, कम्फर्ट जोन छोडेर भाइहरूको निम्ति कष्ट उठाउने बनाउँछ। पत्रुसले जब यहाँनिर सहानुभूति राख, सहानुभूति देखाऊ भनेर भन्दछन्, उसले केवल यहाँनिर फेसबुकमा 2-4 शब्दहरू लेख, रिप शब्दहरू लेख, आई फिल सरी फर यु जस्तो शब्दहरू लेख भनेर भनिरहेको छैन। वास्तवमा त्यतिखेर फेसबुकको अस्तित्व पनि थिएन। वास्तवमा सहानुभूतिले एक भाइले अर्को भाइको कष्टमा महसुस गर्ने, फिल गर्ने, दुःख उठाउने र उसको निम्ति सेवा गर्ने बनाउँदछ। गत महिना एनिका बहिनीको डेलिभरी हुँदा अस्पतालमा यस चर्चका धेरै सदस्यहरूलाई मैले कुराकानी गरिरहेको र सँगै प्रार्थनामा होइन समय बिताइरहेको देख्दा म एकदमै ज्यादै आनन्दित भएको थिएँ, ज्यादै उत्साहित भएँ। धेरैजना मध्य रातसम्म बस्नुभयो भने कतिजना बिहानसम्मै बस्नुभयो र धेरैले घरमा परिवारलाई भेट्न गए, सेवा गरे। यो सहानुभूतिको एक उत्तम उदाहरण हो, अझ भनौँ यीशुको चेलाहरूको एक असल परिचय हो। यसुले हाम्रो दुर्बलतामा हामीसँग सहानुभूति देखाउनुहुन्छ। हामी जस्तै उहाँ सबै कुरामा परिचित हुनुभयो र पनि पाप रहित हुनुहुन्थ्यो, हिब्रू 5:4-15 त्यसैले उहाँलाई हाम्रो सङ्घर्षहरू थाहा छन्। तर दुष्टता विरुद्धको हाम्रो लडाइँमा यसुले खालि हामीलाई सहानुभूति मात्र देखाउनुहुन्न, उहाँले सैतान र दुष्ट शक्तिहरूलाई पराजित गर्नुहुन्छ, हाम्रो साटोमा लड्नुहुन्छ, हाम्रो कमी कमजोरीहरूको साटोमा हाम्रो बल शक्ति बन्नुहुन्छ। यसो हामीप्रति र हामीसँग उहाँले सहानुभूति अथवा अनुभूति देखा गर्नुहुन्छ र हाम्रो लागि उहाँले काम गर्नुहुन्छ, सेवा गर्नुहुन्छ। सो मुख्य कुरा यही हो प्रियहरू, कि सहानुभूतिले हामीलाई हाम्रो आफ्नो मात्र हित खोज्ने होइन, तर अरूहरूको हित खोज्ने बनाउँछ। सो प्रियहरू, के तपाईँ अरूप्रति सहानुभूति देखाउनुहुँदैछ? के तपाईँ आनन्द गर्नेहरूसँग आनन्द गर्नुहुन्छ र के तपाईँ रुनेहरूसँग रुनुहुन्छ? वा तपाईँ ठिक उल्टो गर्नुहुन्छ, ठिक विपरीत गर्नुहुन्छ? अरूले आनन्द गर्दा आफू रुने र अरू रुँदा आफू रमाउने, हाँस्ने। फ्रीहरू, याद रहोस् यो संसारको तरिका हो र तपाईँ संसारको होइन। तेस्रो, भातृप्रेम। भातृप्रेम, भातृप्रेम कायम राख्न हामी बोलाएको छौँ। भातृप्रेम गर भनेर यहाँनिर वचनले आज्ञा दिँदछ, हामी अझै पनि 8 पदमै छौँ, भातृप्रेम गर। सो फेरि भातृप्रेमले दाजु यहाँ दाजुभाइ बिचको प्रेमलाई जनाउँछ, हामीले यो बुझ्नुपर्छ। र फेरि मैले तपाईँलाई बारम्बार भन्ने गरेको छु कि यो एउटै आमाको कोखबाट जन्मेको दाजुभाइ बीचको प्रेमको बारेमा होइन, भातृप्रेमले एउटै आमाको कोखबाट जन्मेका दाजुभाइ बीचको प्रेमको बारेमा यसले बताउँदैन। बाइबलले हामीलाई हाम्रा शरीर अनुसारको भाइहरूलाई प्रेम गर्न सिकाउन आवश्यक छैन। हामी स्वभावैले आफ्नोलाई प्रेम गर्छौँ र आफ्नोहरूसँग समय बिताउँछौँ। हामीलाई कसैले सिकाइराख्नु पर्दैन यस कुरामा, हामीलाई थाहा छ। हामीलाई प्रेम गर्नेहरूलाई हामी प्रेम गर्छौँ, हामीलाई मनपर्नेसँग हामी समय बिताउँछौँ। पत्रुसले यहाँनिर भातृप्रेम भनेर भनेर उसले चर्चको सम्बन्धमा बताइरहेका छन्। चर्चको सम्बन्धमा जहाँ विभिन्न पृष्ठभूमि भएका मानिसहरू, विभिन्न पास्ट विगत एउटा कथा बोकेका मानिसहरू भेला भएका हुन्छन्, जमा भएका हुन्छन्। भातृप्रेम यो चर्चको सन्दर्भमा भनिएको छ, जुन चर्च हाम्रो आत्मिकी घर हो। हाम्रो सबैको आफ्नो परिवार छ, सानो सानो परिवार छ, तर हाम्रो ठुलो परिवार चर्च भनेको हाम्रो ठुलो, इट्स अ बिग फ्यामिली, जायन्ट फ्यामिली। हाम्रो आत्मिकी परिवार भनेको चर्च हो। र तपाईँलाई मन परोस् या मन नपरोस्, तपाईँ मेरो दाजुभाइ अथवा दिदीबहिनी हुन्छ र म तपाईँको दाजु वा भाइ हो। तपाईँ मेरो, तपाईँलाई मैले लगाएको पहिरन, मेरो पर्फ्युम मन नपर्ला, तर ख्रिस्टमा तपाईँ मेरो दाजुभाइ दिदीबहिनी हुनुहुन्छ र म तपाईँको दाजु वा भाइ हुँ। हामी एउटै ख्रिस्टका परिवार हो। मलाई रबिन भाइले र विशाल भाइले प्राय दाजु भनेर बोलाउनुहुन्छ। मलाई एकदम खुसी लाग्छ कि उहाँहरूले जीवन अर्थमा भन्नुभए तापनि त्यसले चर्चको एउटा सम्बन्धलाई जनाउँदछ। यस, हामी ख्रिस्टमा दाजुभाइ हौँ। ख्रिस्टमा हामी दाजुभाइ दिदीबहिनीहरू हौँ। हामी ख्रिस्टको परिवारको हौँ। परमेश्वर हाम्रो पिता हुनुहुन्छ। परमेश्वरले आफ्नो पुत्रलाई प्रेम गर्नुभयो र पुत्रले चर्चलाई प्रेम गर्नुभयो र आफूलाई अर्पण गर्नुभयो र हामी एकअर्कालाई प्रेम गर्न, वास्ता गर्न बोलाइएका छौँ। प्रेम एक ख्रिस्टियन जीवनको, एक ख्रिस्टियनको अपरिहार्य गुण हो, अपरिहार्य गुण हो। प्रेमले हामीलाई ख्रिस्टको चेलाहरूको रूपमा चिनाउँदछ, अलग गर्दछ। युहन्ना 13:34-35 यसरी लेखिएको छ, एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिँदछु, तिमीहरू एकअर्कालाई प्रेम गर। तिमीहरूसँग मैले जस्तो प्रेम गरेको छु तिमीहरूले पनि एकअर्कालाई त्यस्तै प्रेम गर। यदि तिमीहरूले एकअर्कालाई प्रेम गर्यौ भने यसैबाट सबैले, संसारले जान्नेछन् कि तिमीहरू मेरा चेलाहरू हौ। सो हामी ख्रिस्टको चेलाहरू भनेर संसारले कसरी जान्दछन्? जब हामी एकअर्कालाई प्रेम गर्छौँ। हामी एकअर्कालाई प्रेम गर्न बोलाइएका छौँ, तर हाम्रो प्रेमको, एकअर्काप्रतिको प्रेमको मापदण्ड के हो, स्तर के हो, स्ट्यान्डर्ड के हो? हामी एकअर्कालाई कसरी प्रेम गर्छौँ? जसरी ख्रिस्टले हामीलाई प्रेम गर्नुभयो, आफ्नो मण्डली, आफ्नो चर्चप्रतिको ख्रिस्टको प्रेम, आफ्नो पत्नीप्रतिको, पतिको प्रेमको मात्र नभई अन्य दाजुभाइ र दिदीबहिनीप्रतिको ख्रिस्टियनको, एक चर्चको सदस्यको प्रेमको पनि मापदण्ड हुनुपर्छ। हामी एकअर्कालाई त्यसरी प्रेम गर्छौँ जसरी ख्रिस्टले हामीलाई प्रेम गर्नुभयो। ख्रिस्टले हामीलाई कसरी प्रेम गर्नुभयो? हामी पापी छँदै, हामी परमेश्वरका शत्रुहरू छँदै ख्रिस्ट हाम्रो लागि मर्नुभयो। हामी ख्रिस्ट हामी जस्ता अधर्मी र अनाकर्षक मानिसहरूको लागि मर्नुभयो। अनगडली एन्ड अनअट्र्याक्टिभ पिपुल, हामी जस्तो तपाईँ र मेरो लागि मर्नुभयो र हामी एकअर्काको निम्ति त्यसै गर्न बोलाइएका छौँ। हामी एकअर्कालाई प्रेम गर्छौँ किनभने ख्रिस्टले हामीलाई प्रेम गर्नुभयो। हामी एकअर्कालाई क्षमा गर्छौँ किनभने ख्रिस्टले पनि हामीलाई क्षमा गर्नुभयो। हामी एकअर्कालाई सहन्छौँ किनकि ख्रिस्टले पनि हामीलाई सहनुभयो। हामी एकअर्काको प्राणको वास्ता गर्छौँ किनकि ख्रिस्टले पनि हाम्रो प्राणको वास्ता गर्नुभयो। हामी मानिसहरूलाई हाम्रो घरमा स्वागत गर्छौँ, इष्टमित्र मात्र होइन तर चर्चका अन्य विभिन्न भिन्न सदस्यहरू र तपाईँको र मेरो घरमा कहिले नआएका सदस्यहरूलाई, आगन्तुकहरूलाई हामी स्वागत गर्छौँ। किन? किनकि ख्रिस्टले पनि अपरिचित बाहिरका र हामी जस्ता पापीहरूलाई पिताको घरमा स्वागत गर्नुहुन्छ। सो प्रिय मित्रहरू, के तपाईँ यस चर्चका अन्य सदस्यलाई प्रेम गर्नुहुन्छ? तपाईँको लागि ख्रिस्चियन हुनु भनेको के हो? के तपाईँ अरूको वास्ता गर्नुहुन्छ? डु यु केयर फर अदर्स? मैले ठुलो कुरा भनिरहेछु प्रियहरू, यो सामान्य ख्रिस्टियन जीवनको बारेमा मैले वर्णन गरिरहेको छु। तपाईँ साधारण ख्रिस्टियन जीवन जिउन चाहनुहुन्छ? यो साधारण ख्रिस्टियन जीवन। के तपाईँ अरूको वास्ता गर्नुहुन्छ? के तपाईँको प्रेम, तपाईँको वास्ता चेलापनको सम्बन्धहरूमा देखिन्छ, अरूहरूसँगको भेटघाटमा देखिन्छ, अतिथि सत्कारमा देखिन्छ? प्रेम शब्दमा सीमित छैन. ख्रीष्टले हामीलाई केवल शब्दमा प्रेम गर्नु भएन, तर उहाँ मानिस भनी होचिएर नम्र भएर संसारमा आउनुभयो. संसारले परिभाषित गर्ने प्रेम र ख्रीष्टले देखाउनु भएको प्रेम बीच ठुलो फरक छ. प्रेम फेसबुकको कमेन्टमा, त्यो लभ रिएक्सनमा सीमित छैन. द्याट्स नट इभन लभ. सो तपाईँको प्रेम व्यवहारमा कस्तो देखिन्छ प्रिय मित्रहरू? भेटघाटमा, अरूलाई बाइक राइड दिने कुरामा, म कसलाई सेवा गर्न सक्छु, म खाली छु, म यो बाटो भएर आउँदैछु, कोही हुनुहुन्छ, म कसलाई लिफ्ट अप गर्न सक्छु, त्यो वास्ताहरू देखिन्छ. प्रेम व्यवहारिक छ. प्रेम व्यवहारिक हो. लभ इज प्र्याक्टिकल. मलाई थाहा छ कि तपाईँ भन्दा फरक अप्ठ्यारो व्यक्तिलाई प्रेम गर्न तपाईँलाई, मलाई, हामी सबैलाई धेरै अप्ठ्यारो लाग्छ, धेरै असुविधाजनक र असहज हामी महसुस गर्छौँ. मभन्दा फरक व्यक्तिलाई, नचिनेको व्यक्तिलाई, अपरिचित मानिसलाई, अप्ठ्यारो डिफिकल्ट मानिसलाई म कसरी प्रेम गर्ने, कसरी उसँग म उसँग ऊ कहाँ जाने, हामीलाई एकदमै असहज महसुस हुन्छ, अप्ठ्यारो महसुस हुन्छ. हामी हाम्रो सुविधाको हामी क्षेत्र, हामी आरामदायी क्षेत्र हामी छोड्न चाहदैनौँ. तर तपाईँ याद गर्नुहोस् प्रिय मित्रहरू, हामी पनि एक समय अप्ठ्यारो र फरक मानिसहरू थियौँ, तर ख्रीष्टले हामीलाई प्रेम गर्नुभयो र हाम्रो लागि आफूलाई अर्पण गर्नुभयो. वी वर डिफिकल्ट पिपल. हामी एकदमै खराब, एकदमै अप्ठ्यारो, एकदमै फरक मानिसहरू थियौँ, भिन्न थियौँ, तर पनि ख्रीष्टले हामीलाई प्रेम गर्नुभयो. उहाँले हामीले आफूलाई अर्पण गर्नुभयो हाम्रो निम्ति, तपाईँ र मेरो, तपाईँ र म जस्तो खराब अप्ठ्यारो मानिसहरूको निम्ति, डिफिकल्ट मानिसहरूको निम्ति, पापीहरूको निम्ति, र तपाईँ र म उहाँको पाइला पछ्याउनलाई बोलाइएका छौँ. र प्रिय मित्रहरू, ख्रीष्टको पछि लाग्नु भनेको मूल्य चुकाउनु. यो इट्स कस्टली. क्रिस्चियन जीवन कष्टकर जीवन हो. क्रिस्चियन जीवनले कष्ट उठाउँदछ, असुविधाहरू अपनाउँदछ. क्रिस्चियन जीवनले रिस्क मोल्दछ. मलाई थाहा छैन तपाईँ जब आफूलाई क्रिस्चियन भन्नुहुन्छ तपाईँको मतलब के हो. तपाईँ र मसँग प्रेम छैन भने के हुन्छ? वाट इफ वी डोन्ट ह्याभ लभ? तपाईँ मसँग प्रेम छैन भने के हुन्छ? बाइबलले हामीलाई भन्दछ, पहिलो कोरिन्थी 13 अध्यायमा, मैले मानिसहरू र स्वर्गदूतहरूको भाषामा बोले तापनि ममा प्रेम छैन भने म हल्ला मचाउने घन्टा र झ्याइझ्याइ गर्ने झ्याली मात्र हुन्छु. पावलले कोरिन्थीको मण्डलीले भनिरहेको छ, जहाँ जुन चर्च दान वरदान एकदम प्राप्त छन्, त्यो जुन चर्चमा परमेश्वर अगमवक्ताहरू, प्रेरितहरू, अगमवक्ताहरू, शिक्षकहरू दिनुभएको छन्, त्यही चर्चमा के छैन? प्रेम छैन. के छ? दान छ. विश्वासीहरू एकदमै आत्मिकी देखा पर्छन्, तर प्रेम गर्ने कुरामा उनीहरू के छन्? कमजोर छन्. अनि पावलले भन्छ, तिमीहरूको दान वरदानको के काम? तिमीहरूको फुर्तीको के काम? तिमीहरूको गिफ्ट्सको के काम? तिमीहरू को हौ? तिमीहरू के गर्छौ? तिमीहरूको स्थलको के काम यदि तिमीहरूमा प्रेम छैन भने? यदि मसँग प्रेम छैन भने, यदि मैले अरूहरूलाई प्रेम गर्दिनँ भने, म परमेश्वरलाई चिन्छु र परमेश्वर प्रेम गर्छु भने म दावी गर्न सक्दिनँ प्रियहरू. किनकि बाइबलले भन्दछ, मैले भनिरहेको छैन कुराहरू, बाइबलले भनिरहेको छ. पहिलो युहन्ना 4:20 यसरी भन्दछ, यदि कसैले म परमेश्वरलाई प्रेम गर्छु भन्छ तर आफ्नो भाइलाई घृणा गर्छ भने त्यो झुटो हो, किनकि आफूले देखेको आफ्नो भाइलाई प्रेम नगर्नेले नदेखेको परमेश्वरलाई प्रेम गर्न सक्दैन. मसँग नरिसाउनुहोस् प्रियहरू, वचनसँग रिसाउनुहोस्. बाइबलले भन्दैछ यो, बाइबलले, मैले केही कुरा थपेको छैन यहाँनिर. तपाईँ म प्रेम गर्दिनँ र म घृणा पनि गर्दिनँ भन्न सक्नुहुन्न. सायद लाग्छ भने म प्रेम पनि गर्दिनँ, म घृणा पनि गर्दिनँ. न, बाइबल भन्छ कि तपाईँ प्रेम गर्नुहुन्छ कि तपाईँ घृणा गर्नुहुन्छ. देयर इज नो मिडल ग्राउन्ड. त्यहाँ बिच स्थान छैन. प्रेम र घृणाको बिचमा स्थानै छैन बाइबल अनुसार. कि तपाईँ प्रेम गर्नुहुन्छ कि तपाईँ घृणा गर्नुहुन्छ. तर यस बिहानी तपाईँ के गर्नुहुन्छ? के तपाईँ प्रेम गर्नुहुन्छ? के तपाईँ भाति प्रेम कायम राख्नुहुँदैछ? संसारले हामी ख्रीष्टको चेला हौ भनेर कसरी चिन्दछ? जब हामी एकअर्कालाई प्रेम गर्छौँ, अनि त्यो प्रेम के हो? त्यो व्यवहारिक हो. त्यो प्रेमले कष्ट उठाउँछ. त्यो प्रेमले एकअर्काको सेवा गर्छ. एकअर्काको घरमा ढकढक्याउँछ. एकअर्कालाई आफ्नो घरमा बोलाउँछ. त्यो प्रेमले सेवा गर्छ. अरूको प्राणको वास्ता गर्छ. खाँचो हुनु परेकोहरूलाई सहायता पुर्याउँछ। त्यो प्रेमले आफ्नो मात्र हित खोज्दैन, अरूहरूको हित खोज्छ, किनकि ख्रिस्टले पनि त्यही गर्नुभयो। चौथो, कोमल हृदय, टेन्डर हार्ट, कोमल हृदय। हामी अझै पनि आठ पदमै छौँ। कोमल हृदयका हो, कोमल हृदयलाई दयालु हृदय पनि भन्न सकिन्छ। क्रिस्चियनहरू दयालु हुनुपर्छ, उनीहरू दयालु छन् भन्ने कुरा संसारलाई थाहा हुनुपर्छ। हामी दयाले भरिपूर्ण भएका मानिसहरू हुनुपर्छ। हामी पीडा अनुभव गरिरहेका हाम्रो चर्चका अन्य विश्वासीहरूप्रति दया हामीले देखाउन सिक्नुपर्छ। हाम्रो हृदय पग्लिनुपर्छ, यसको अर्थ कोमल हृदयको। दया देखाउने धेरै तरिकाहरू छन्। एक तरिका भनेको एकअर्कालाई क्षमा गरेर हामी दया देखाउँछौँ। एफिसी 4:32 पदले भन्दछ, जसरी परमेश्वरले ख्रीष्टमा तिमीहरूलाई क्षमा गर्नुभयो त्यसरी नै एउटाले अर्कालाई क्षमा गरेर तिमीहरू एकअर्काप्रति कोमल मनका र दयालु हौ। हामी हट्नु हुँदैनौँ, हामी क्षमा नदिकन हामी मनलाई हृदयलाई हामी कठोर बनाउँदैनौँ, तर हामी क्षमा दिन्छौँ। हामी एकअर्काको सेवा गरेर एकअर्काको भार उठाएर हामी दया देखाउँछौँ। हामी केवल चर्चभित्रका मानिसहरूप्रति मात्र होइन, चर्च बाहिरका मानिसहरूप्रति पनि दयालु हुन बोलाएका छौँ। हामी प्रायः मानिसहरूलाई हाम्रो जीवनमा अवरोधहरूको रूपमा हेर्दछौँ, अब्सट्याकल्सको रूपमा हेर्ने गर्छौँ। कतिको सेवाका सेवकहरूले पनि कतिचोटि मानिसहरूलाई मिनिस्ट्रीमा सेवाकाइमा मानिसहरूलाई अब्सट्याकलको रूपमा अवरोधको रूपमा हेर्ने गर्दछ। तर हामी बिर्सिन्छौँ कि मानिसहरू नै सेवकाइ हो वास्तवमा। पिपुल आर मिनिस्ट्री। जब हामी भिडहरू देख्छौँ बस पार्कमा, एयरपोर्टमा, मलहरूमा, बाटोमा, हामी झिझो मान्छौँ र उनीहरूलाई हाम्रो जीवनमा पन्साउने कोसिस गर्छौँ। तर प्रियहरू, यसो हामी जस्तो हुनुहुन्न, यसु हामीभन्दा फरक हुनुहुन्छ, यसु दयालु हुनुहुन्छ, यसु कोमल हृदय भएको हुनुहुन्छ। यसुले भिडहरूप्रति दया देखाउनुभयो। जब हामी बाइबल पढ्छौँ उहाँले भिडहरूलाई गोठालो बिनाको देख्नुभयो र उनीहरूप्रति उहाँले दया देखाउनुभयो। भिडहरूलाई उहाँले खुवाउनुभयो, भिडहरूलाई निको पार्नुभयो, तिनीहरूको सेवा गर्नुभयो। प्रिय मित्रहरू, के तपाईँ कोमल हृदयको हुनुहुन्छ? जब तपाईँ भिडलाई देख्नुहुन्छ, मानिसहरूलाई देख्नुहुन्छ, के तपाईँ उनीहरूप्रति दया देखाउनुहुन्छ? उनीहरूलाई ख्रिस्ट बिनाको गोठालो बिनाको देख्नुहुन्छ कि ती मानिसहरूलाई भिडलाई तपाईँ आफ्नो जीवनमा एक अवरोधको रूपमा, बाधाको रूपमा हेर्नुहुन्छ? ओ, यो भिडले मेरो जीवनलाई असहज बनाइदियो भनेर हेर्नुहुन्छ? के तपाईँ कष्ट भोगिरहेकाहरूप्रति दयालु हुनुहुन्छ? के तपाईँ अरूहरूको दर्दाना कथाहरू सुन्न रुचाउनुहुन्छ? उपदेशकले भन्दछ, भोजको घरमा जानुभन्दा शोकको घरमा जानु असल हो। कोमल हृदयकाहरू ले अरूहरूप्रति दया देखाउन जान्दछ, अरूहरूको कष्टमा त्यहाँ हुन चाहन्छ। पाँचौँ, नम्र मन। क्रिस्चियन जीवनको अर्को विशेषता भनेको नम्रता हो। तर नम्रता भनेको के हो फेरि? नम्र हुनु भनेको के हो? जब हामी फलानु त कति धेरै नम्र छ है भन्छौँ, त्यसको अर्थ के हो? हामी के भनिरहेको छौँ? यसको अर्थ त्यो मान्छे कस्तो सफ्ट तरिकाले बोल्छ, बोली नरम छ, एकदम मिजासिलो छ भन्नु खोजेको। प्रिय, नम्र हुनु भनेको नरम भएर बोल्नु वा सानो स्वरले बोल्नु होइन। डन्ट मिस्टेक इट, ओके? हजुर हजुर, जिउ जिउ गर्नु होइन नम्रता भनेको। तपाईँ कम बोल्न सक्नुहुन्छ, तपाईँ नरम बोल्न सक्नुहुन्छ र अझै पनि तपाईँ घमण्डी हुन सक्नुहुन्छ। मलाई लाग्छ कि बगैँचामा सर्पो धेरै नरम बोली बोल्दै आएको हुनुपर्छ कि परमेश्वरले तिमीहरूलाई बगैँचाको कुनै पनि रुख फल नखानु भनी भन्नुभएको छ। तर बाइबलले सर्पलाई के भन्दछ? घमण्डी भनी वर्णन गर्दछ। यसया जब 14:22 तपाईँ 12:14 हेर्नुहुन्छ, यसया 14:12-14 तपाईँले सर्पको, सैतानको घमण्डको बारेमा त्यो वर्णन गरेको पाउनुहुन्छ। एकदम चिप्लो, सफ्ट, नरम बोल्छ तर सैतान घमण्डी छ। सो प्रेम र घृणा जस्तै नम्रता र घमण्ड विपरीत ध्रुवहरू हुन्, अपोजिट पोल्स भन्छ है। कि त तपाईँ नम्र हुनुहुन्छ कि तपाईँ घमण्डी हुनुहुन्छ, यसको पनि बीच स्थान छैन, देयर इज नो मिडल ग्राउन्ड। नम्रताको विपरीत घमण्ड हो। सो एकजना पास्टरले यसरी भनेका छन्, कि घमण्ड मातृपाप भने मदर सिन भन्छ, मातृपाप हो जसले अरू सब पापलाई जन्म दिन्छ। घमण्डले अरू सब पापलाई जन्म दिन्छ। सो हामी विभिन्न र फरक तरिकाले पाप गर्न सक्छौँ, तर घमण्ड नगरी हामी पाप गर्न सक्दैनौँ। हरेक पापमा घमण्ड हुन्छ। सो नम्र हुनु भनेको के हो त त्यसो भए? नम्र हुनु भनेको आफू महत्त्वपूर्ण वा ठुलो हुने इच्छालाई दबाउनु र अरूको रुचिलाई प्राथमिकतामा राख्नु हो। नम्र हुनु भनेको अरूको नजरमा सानो ठानिने काम र सेवाको लागि तल्लो स्थान लिन इच्छुक हुनु हो र आफ्नो हितभन्दा अरूको हितलाई प्राथमिकतामा राख्नु हो। मैले बाइबलले नम्रताको विषयमा कुरा गरिरहेको छु। नम्र हुनु भनेको आफैलाई इन्कार गर्नु हो, इट्स द सेल्फ डिनायल। जोन क्याल्भिनले फेरि यसरी भन्नुहुन्छ कि आत्म इन्कार, सेल्फ डिनायल भनेको क्रिस्चियन जीवनको राम्रो एक समरी हो, सारांश हो। क्रिस्चियन को तपाईँ भनेर यदि भन्नुहुन्छ भने क्रिस्चियन भनेको आफूले इन्कार गर्ने व्यक्ति हो। नम्रता भनेको त्यो हो। नम्र हुनु भनेको आफूले पाप गर्दा अरूले दिने सुझाव र स्वीकार सुझाव र सुधारलाई स्वीकार गर्नु हो। अनुहार र कान रातो पिरो बनाएर मनमा रिसहरू उठाएर उसको न्याय गरेर उसबाट पन्छिने कोसिस गर्नु होइन, नम्रताले सुझावहरू हत्कीहरू स्वीकार गर्दछ। सो नम्रता क्रिस्चियन एकताको कुञ्जी हो, साँचो हो, सखी। सो हाम्रो माझमा धेरै झगडाहरू कुन कुराले ल्याउँछ? अरूभन्दा ठुलो हुने इच्छाले ल्याउँछ, तर नम्रताले एकतालाई बढुवा दिन्छ। नम्रताले आफैलाई होच्याउँछ र रेकग्निसन बिना पनि है अरूले नचिने नथा पाए तापनि अरूको सेवा गर्छ। यसो नम्रताको उत्कृष्ट उदाहरण हुनुहुन्छ। फिलिपी 2:5-8 पद, तिमीहरूमा यस्तो मन होस् जो यसु ख्रिस्टमा, ख्रिस्ट यसुमा पनि थियो। परमेश्वरको स्वरूपमा भएर पनि उहाँले परमेश्वरको बराबर हुने कुरालाई एउटा पक्री राख्ने वस्तु जस्तो ठान्नु भएन, तर आफूलाई रित्याइकन कमाराको रूप धारण गरेर तथा मनुष्य भएर जन्मनु भयो। स्वरूपमा हामी मानिस जस्तै भएर आफैलाई होच्याउनु भयो र मृत्यु समय अर्थात् क्रुसको मृत्यु समय आज्ञाकारी बन्नुभयो, रहनुभयो। त्यो हो नम्रता। नम्रता भनेको आफू जो हो त्यो भएर पनि होसिनु खोज्नु हो। घमण्ड भनेको हो आफू जे होइन त्यो बन्न खोज्नु हो, त्यो बन्न खोज्नु हो। सुप्रियहरू, के तपाईँ नम्र हुनुहुन्छ? आर यु हम्बल? के तपाईँ अरूलाई आफूभन्दा राम्रो देख्नुहुन्छ? कि संसारमा तपाईँ मात्र असल व्यक्ति, बाँकी सब खत्तम, तपाईँ मात्र एक धर्मी व्यक्ति जो यस संसारमा बाँकी रहनु भएको छ? के तपाईँ नोटिस नहुने इच्छा बिना पनि सेवा गर्नुहुन्छ? जब तपाईँ सेवा गर्नुहुन्छ के तपाईँ नोटिस हुन चाहनुहुन्छ, रिकग्नाइज हुन चाहनुहुन्छ? मेरो नाम आएन, मेरो नाम छुट्यो भन्नुहुन्छ? कुनै पनि सूचीमा तपाईँको नाउँ नआउँदा तपाईँलाई कस्तो महसुस हुन्छ? तपाईँको नाम छुट्दाखेरि, तपाईँको नाम हुनुपर्ने हो तर नाम छुट्दाखेरि हाउ डु यु फिल, कस्तो महसुस गर्नुहुन्छ? प्रियहरू, हामी नम्र हुन बोलाएको छौँ, नम्र मनका हुन बोलाइएको छौँ। सो हामीले यहाँ ईश्वरीय गुणहरूबारे अर्थात् क्रिस्चियन जीवनका विशेषताहरूबारे हेरिरहेको छौँ। हामीले 7 5 गुणहरूबारे हेरिसकेको छौँ जुन स्थानीय चर्चभित्रको हाम्रो सम्बन्धसँग सम्बन्धित छन्। तर अब हामी बाँकी 2 गुणहरूलाई हेर्नेछौँ जुन बाहिरकाहरूसँगको हाम्रो सम्बन्धसँग सम्बन्धित छन्। सो बाँकी 2 पहिलो, बदला नलिने हृदय, बदला नलिने हृदय, नन रिटालिएसन। पद 9 हेर्नुहोस् न, खराबीको बदला खराबी नगर्ने अथवा अपमानको बदला अपमान नगर्ने, बरु त्यसको सट्टामा आशिष दिने हो, किनकि यसैको लागि तिमीहरू बोलाएका हौ कि तिमीहरूले आशिष प्राप्त गर्न सक। यसोले चेलाहरूलाई भन्नुभएको थियो यो संसारमा हुँदाखेरि कि मेरो नाउँको खातिर सबैबाट तिमीहरू घृणित हुनेछौ, मत्ती 10:22। र प्रेरितहरूलाई थाहा थियो, पत्रुसलाई पनि थाहा थियो कि ख्रिस्टको खातिर ख्रिस्टियनहरू सबै मानिसहरूबाट घृणित हुनेछन्, उनीहरूमाथि दुर्व्यवहार हुनेछन्। र पत्रुस भन्छन् तर खराबीको बदला खराबी नगर। खराबीको बदला खराबी गर्ने यो मानवीय स्वभाव हो, इट्स अ सिनफुल नेचर, इट्स अ ह्युमन नेचर। बदला लिन नसक्नु कातर र कमजोर मानिन्छ समाजमा। हामी चलचित्र हेर्छौँ र बदलाको दृश्यमा आनन्द लिन्छौँ, होइन भिलेन त्यति कुम्क्यो भने हामीलाई मजा आउँदैन. तर साउथ मुभीमा तब रामचरणले भिलनलाई च्याप्प समातेर थेचार्छ, कारहरू साइड साइडमा उड्न थाल्छ, वी फिल सो गुड, मजा आउँछ. यदि अरूहरूको कुटाइ खाएर घर फर्केमा हाम्रो अभिभावकहरूले झन थप पिटाइदिनुहुन्थ्यो. कुटेर आइज तर कुटाइ खाएर चाहिँ नआइज भने उहाँले डाइलग मार्ने गर्नुहुन्थ्यो. तर अब कुराहरू परिवर्तन भएको छ प्रियहरू. हामी संसारको होइनौँ, हामी संसारको प्रिन्सिपल अनुसार, सिस्टम अनुसार, ढाँचा अनुसार हामी चल्दैनौँ. हामी कमजोर र कातर देखिन तयार छौँ. छोखे पत्रुस भन्छन् खराबीको बदला खराबी नगर्ने अथवा अपमानको बदला अपमान नगर्ने, बरु त्यसको सट्टामा आशिष दिने हो. रोमी 12:19 पावल भन्छन् प्रिय हो, आफैले कहिले बदला नल्याऊ तर परमेश्वरको क्रोधमा छाडिदियो, किनभने लेखिएको छ बदला लिने काम मेरो हो तिमीहरूको होइन, म नै बदला लिनेछु. परमप्रभु भन्नुहुन्छ बदला लिनु भनेको परमेश्वरको स्थान लिन खोज्नु हो प्रियहरू. र हाम्रो हामी त्यो दुस्साहस गर्न चाहँदैनौँ. बदला नलिनु भन्ने कुरा एक सल्लाह होइन, यो एक बोलावट हो. पद 9 खण्ड 6 अनुसार किनकि यसैको लागि तिमीहरू बोलाएका छौ भनेर पत्रुसले भन्दछन्. यसुले भन्नुभयो मत्ती 5 विशेष गरी 38 पदमा, तिमीहरूले सुनेका छौ यसो भनिएको थियो, आँखाको बदला आँखा र दाँतको बदला दाँत, तर म तिमीहरूलाई भन्दछु दुष्टको मुकाबिला नगर, आफ्ना शत्रुहरूलाई प्रेम गर र तिमीहरूलाई सताउनेहरूको निम्ति प्रार्थना गर. र प्रियहरू यो प्रतिज्ञा गरिएको आशिषसँग जोडिएको बोलावर हो. हामी बोलाएका छौँ शत्रुहरूलाई प्रेम गर्नलाई, खेद गर्नेहरूलाई आशीर्वाद दिनलाई, र यो बोलावटसँग आशिष जोडिएको छ. पद 9 गले के भन्छ, तिमीहरूले ताकि तिमीहरूले आशिष प्राप्त गर्न सक. पुरानो करारमा आशिष प्रतिज्ञाको देश कनान थियो, नयाँ करारमा पत्रुसको अनुसार आशिष अब अनन्त जीवन हो. अनन्त जीवन हो जुन यसुलाई चिनेको दिनदेखि नै सुरु भइसकेको छ र समापन हुन बाँकी छ. र यो मुक्ति पहिलो पत्रुस 5:1 पद अनुसार आखिर समयमा, अन्तको समयमा जब ख्रीष्ट प्रकट हुनेछ त्यतिखेर प्रकट हुनेछ अन्तिम मुक्ति. सो हामी मुक्ति पाएको छौँ, हामी मुक्ति पाइरहेको छौँ र हाम्रो मुक्ति एकदम हामीले पूर्ण रूपमा पाउनेछौँ. हाम्रो उद्धारको कार्य उद्घाटन भइसकेको छ, सुरु भइसकेको छ, तर यो समापन हुन बाँकी छ. क्रिस्चियनहरू जो उद्धार पाएका छन्, जसले परमेश्वरको आशिष देख्न प्राप्त गरेका छन् र अन्तिम त्यो कम्प्लिट साल्वेसन, त्यो मुक्तिको उनीहरूले चाह गर्छन्, ती क्रिस्चियनहरूले आफ्नो शत्रुहरूलाई प्रेम गर्न जान्दछन्, आफ्नो शत्रुहरूको लागि प्रार्थना गर्न जान्दछन्, उनीहरूलाई आशिष दिन जान्दछन्. सो प्रियहरू, बाहिरकोहरूसँग तपाईँको सम्बन्ध कस्तो छ यस बिहान? फर्स्ट अफ अल, पहिलो कुरा त सर्वप्रथम कि बाहिरकोहरूले तपाईँलाई चिन्दछन् कि तपाईँ क्रिस्चियन हो भनेर? तपाईँको मित्रलाई थाहा छ तपाईँ क्रिस्चियन हो भनेर? गलत तरिकाले थाहा छ कि खराब तरिकाले तपाईँलाई क्रिस्चियनको रूपमा चिन्दछ? अरे क्रिस्चियन भएर पनि कस्तो खालको बोली गरेको भन्ने त्यो अर्थमा उनीहरूले चिन्छन् कि फलाना क्रिस्चियन है कति राम्रो व्यवहार, सहनशीलता, धैर्यता, क्षमा, प्रेम, आशिष उसको जीवनमा हामी धेरै देख्न सक्दछौँ. के तपाईँ आफ्ना शत्रुहरूलाई प्रेम गर्नुहुन्छ? के तपाईँलाई सताउनेहरूको निम्ति तपाईँ प्रार्थना गर्नुहुन्छ? प्रियहरू, हामी ख्रिस्टका शत्रु छँदै परमेश्वरले हामीलाई प्रेम गर्नुभयो र ख्रिस्ट हाम्रो निम्ति मर्नुभयो. ख्रिस्टले हामीलाई आफूले नगरेको कुरा गर्नलाई बोलाउनु भएको छैन, ख्रिस्टले पहिले हामीलाई गरेर देखाउनु भएको छ. उहाँले हामी जस्तो शत्रुहरूलाई प्रेम गरेर देखाउनु भयो र त्यही गर्न हामीले बोलाउनु भएको छ. यो गाह्रो कुरा छ तर याद गरौँ, हामी फेरि पाप अपराधमा मरेका छैनौँ, हामी नसक्ने अवस्थामा छैनौँ, हामीसँग नयाँ स्वभाव छ, नयाँ हृदय छ, हामी नयाँ गरी जन्मेको छौँ, हामीसँग परमेश्वरको वचन छ, पवित्र आत्मा हाम्रो साथमा हुनुहुन्छ, उहाँले हामीलाई सहायता गर्नुहुनेछ. सिद्ध रूपमा हामी नसकौँला, पर्फेक्टली नसकौँला, तर हामी कोसिस गर्छौँ, हामी कथाहरू पढ्छौँ, विभिन्न घटनाहरू हामी पढ्छौँ, मानिसहरू क्रिस्चियनहरूको घटनाहरू हामी पढ्छौँ, ग्राइम स्टेनको हामीले घटना सुनेका छौँ, मुभी चलचित्रमा हामी हेरेका छौँ, जो सुसमाचार सुनाउने क्रममा ग्राइम स्टेन ऊ बाबु र आफ्नो दुईवटा छोरालाई कारमा थुनेर मान्छेले जलाइँदा पनि आमाले, पत्नीले भने क्षमा दिएको र त्यही समुदाय जसले आफ्नो पति र दुवै छोराहरूलाई जलाएर मारिदिए उनीहरूलाई क्षमा दिएको र सुसमाचार सुनाएको हामी घटनाहरू पढ्छौँ. इट्स नट इम्पोसिबल, यो असम्भव कुरा होइन, हामीले देखेका छैनौँ. क्रिस्चियन, असल क्रिस्चियन, साँचो क्रिस्चियन, वास्तवमा आफूलाई इन्कार गर्ने क्रिस्चियन, ख्रिस्टको निम्ति जिउने क्रिस्चियनको नमुना हामीले कमै देखेको छौँ. हामीले ती मान्छेलाई हेरेकै छैनौँ. इट्स पोसिबल. यदि यो सम्भव थिएन भने ख्रिस्टले हामीलाई यो कुरा गर्नलाई बोलाउनु हुँदै थिएन. तर सम्भव छ. यो तपाईँ र म पाप र अपराधमा मरेको थियौँ भने हामी आफ्नो शत्रुलाई प्रेम गर्न सक्नेवाला थिएनौँ. हामीलाई खेदो गर्नेहरूलाई आशीर्वाद दिनेवाला थिएनौँ. हामी उनीहरूलाई कसरी हुन्छ थन्काउनु निम्ति हामी अदालत धाउनेवाला थियौँ. पापमा मरेको मान्छेले गर्न सक्दैन. यो तपाईँ पापमा मर्नु भएको छ भने तपाईँ गर्न सक्नुहुन्न. ख्रिस्ट बिना, पवित्र आत्मा बिना, नयाँ जन्म बिना यो गर्न असम्भव छ. तर हामीलाई यो आज्ञा र दिनुभन्दा पहिले नै पत्रले बताइसकेको छौँ कि हामी अब संसारको होइनौँ, हामी अलग गरिएका छौँ, परमेश्वरको मानिसौँ, निजी प्रजा हौँ. हामी संसारको थिएनौँ, संसारको थियौँ, अब हामी परमेश्वरको भएका छौँ. एकपल्ट हामीले कृपा पाएका थिएनौँ, हामीले कृपा पाएका छौँ. परमेश्वरको प्रजा थिएनौँ, अब प्रजा भएका छौँ. अन्तिम शान्ति कायम पद 10 हामी हेर्नेछौँ. किनकि जसले जीवनलाई प्रेम गर्छ र असल दिनहरू देख्ने इच्छा गर्दछ त्यसले आफ्नो जिब्रोलाई खराबीबाट र आफ्नो ओठलाई छली कुरा बोल्नबाट अलग राखोस्, त्यो खराबीबाट फर्कोस् र असल गरोस्, त्यसले शान्तिको खोजी गरोस् र त्यसको पछि लागोस्. यहाँनिर असल दिनहरू भनेको छ. यदि कसैले असल दिनहरू देख्ने इच्छा गर्दछ भने असल दिनहरूले यहाँनिर स्वास्थ्य र समृद्धिलाई जनाउँदैन. असल दिनहरूले यहाँ पक्कै पनि दुःख कष्ट र सतावट मुक्त जीवनलाई जनाउँदैन. यहाँ असल दिनहरूले सन्दर्भअनुसार कम सतावट र कम समस्याको दिनहरूलाई जनाउँदछ. यसले बाहिरहरूसँगको असल सम्बन्धलाई जनाउँदछ. क्रिस्चियन जीवनमा सतावट अनिवार्य रूपमा आउँछ. हामी सतावट र खेदोबाट बच्न सक्दैनौँ तर यसलाई तीव्र हुन नदिन केही गर्न सक्छौँ. बुझ्नुहुँदैछ? सतावट र खेदो हाम्रो जीवनमा आउँछ, यसबाट हामी बच्न सक्दैनौँ तर यसलाई तीव्र रूप लिन हामी दिनबाट हामी रोकथाम गर्न सक्छौँ, केही गर्न सक्छौँ. सतावटको समयमा हामीले देखाउने खराब आचरणले सतावटलाई तीव्र बनाउन सक्छ. सो पत्रुसले हामीले यहाँनिर हामीले गर्नुपर्ने केही कुराहरू यहाँ सूचीबद्ध गरेका छन्. सो पत्रुस भन्छन् पहिलो कि हामी खराब बोल्नबाट अलग बस्नुपर्छ, हामीले जिब्रोलाई बसमा राख्नुपर्छ, छली कुरा बोल्नबाट हामी अलग बस्नुपर्छ. समाजमा यदि हामी असल दिन देख्न चाहन्छौँ भने, यदि हामी सतावटलाई कष्टलाई खेदोलाई न्यूनीकरण गर्न चाहन्छौँ भने, सो निन्दा, घमण्ड, झुटो बोली, झुटा प्रतिज्ञा वा भाकल, अश्लील बोली हाम्रो मुखहरूबाट टाढा हुनुपर्छ समाजमा. दोस्रो, खराब कामहरूबाट फर्किनेर असल गर्ने मानिस हामी बन्नुपर्छ. आफ्नो सबै आचरणमा पवित्र रहने, संसारको दुष्ट प्रणालीबाट अलग बस्ने, सतावटको बिचमा पनि असल गर्ने, उदाहरण विधवाहरूलाई, गरिबहरूलाई खुवाउने, सेवा गर्ने, समाजमा मिलेर बस्ने, मौका पाएअनुसार सबै मानिसको भलाइ गर्ने, यो इत्यादि कुराहरू यहाँ पर्दछ. सो असल खराब कामहरूबाट फर्किनेर असल गर्ने कुराहरूले हामीलाई यो जनाउँदछ. जब हामी यो गर्छौँ हामी कष्टलाई न्यूनीकरण गर्न सक्छौँ. तेस्रो, शान्ति खोजी गर्ने र शान्तिको पछि लाग्ने, अनावश्यक न्यू नखोज्ने, बदला बवाल नमचाउने, होइन. सो त्यही कुरालाई जनाउँछ. समाजमा सकेसम्म मिलेर बस्ने, हातेमालो गर्ने, सडक बनाउने कुरादेखि लिएर पानीको धारा ल्याउने कुराहरू हुनसक्छ, सरसफाइ कुराहरू हुनसक्छ. समाजमा सकेसम्म शान्तिमा बस्ने, मिलेर बस्ने. हामी संसारको होइनौँ तर संसारमा हाम्रो जिम्मेवारीहरू छन् क्रिस्चियनको रूपमा, त्यो हामीले पुरा गर्नुपर्ने हुन्छ. सो यहाँ मुख्य कुरा भनेको के छ भने, सकेसम्म बाहिरहरूसँग शान्ति कायम राख्ने कोसिस हामीले गर्नुपर्ने हुन्छ. मुखलाई नियन्त्रणमा राखेर हुन्छ, खराबी कुराहरूबाट फर्केर असल गरेर हामीले यो गर्नुपर्ने हुन्छ. बाहिरहरूसँग हामी यो प्रकारको जीवन जिउनलाई हामी बोलाइएको छौँ. सायद यस बिहान तपाईँ भन्नु सक्नुहुन्छ कि सयो भने, हेप्पियो भने झन हेप्छ, झन पेल्छ. हामीले आफ्नो अधिकारको माग गर्नुपर्छ, आफ्नो सुरक्षा हामीले खोज्नुपर्छ. तर प्रियहरू, यस्तो धैर्यवान, सहनशील र असल व्यवहारले शत्रुहरूको क्रूरतालाई शत्रुहरूको खेदलाई झन् प्रोत्साहन दिनेछ भने तपाईँ डराउनु पर्दैन, किनकि परमेश्वर हाम्रो पक्षमा हुनुहुन्छ, हाम्रो पक्षमा। पद बाह्रले के भन्दछ? हाम्रो सुरक्षा परमेश्वरबाट आउँदछ। पद बाह्रले हेर्नुहोस् न, किनकि परमेश्वरको नजर धर्मात्माहरूमाथि रहन्छ र उहाँका कान तिनीहरूका प्रार्थनातिर खुला हुन्छन्, तर परमप्रभुको मुहार खराबी गर्नेहरूको विरुद्धमा हुन्छ। सो एक असल बुबाले आफ्नो सन्तानको सुरक्षा गरे चाहिँ परमेश्वरले हाम्रो सुरक्षा गर्नुहुन्छ। परमेश्वरको नजरले आफ्नो जनहरूप्रति उहाँको सुरक्षालाई जनाउँदछ। परमेश्वरको नजरले सुरक्षा भन्ने अर्थ दिँदछ। उहाँको कान हाम्रा प्रार्थनाहरूतिर खुला हुन्छन्। हामी उहाँलाई जतिखेर पनि पुकार्न सक्छौँ। हाम्रो सरकारले हाम्रो मागहरू नसुन्लान्, तर हाम्रो स्वर्गमा बस्ने पिताले सदैव हामीलाई सुन्नुहुन्छ। सो हामीले भलाइ गरेर पनि दुःख भोग्न सक्छौँ, तर हामी जान्दछौँ कि परमेश्वर हाम्रो पक्षमा हुनुहुन्छ। तर परमप्रभुको मुहार खराबी गर्नेहरूको विरुद्धमा हुन्छ। उहाँको मुहारले शत्रुहरूप्रति उहाँको न्यायलाई जनाउँदछ। परमेश्वरको नजरले उहाँको सुरक्षालाई जनाउँदछ, परमेश्वरको मुहारले उहाँको न्यायलाई जनाउँदछ। सो परमेश्वर कसको पक्षमा हुनुहुन्छ? हाम्रो पक्षमा हुनुहुन्छ, जसले ख्रिस्टमा भरोसा गरेका छौँ। सो प्रियहरू, हामी ख्रिस्टमा भएको कारणले मात्र हामी हाम्रो लागि भएको परमेश्वरको सुरक्षामा हामी विश्वास्त हुन सक्छौँ, हामी सुरक्षित महसुस गर्न सक्छौँ। एउटै कारण कि हामी ख्रिस्टमा छौँ। ख्रिस्ट बाहिर हामी सबै खराबी गर्नेहरू नै हौँ र परमेश्वरको न्यायको योग्यको छौँ। परमेश्वरको मुहार हामीहरूको विरुद्धमा थियो एक समय, तर ख्रिस्टले हाम्रो साटोमा क्रुसमा मरेर परमेश्वरको क्रोध साम्य पारेको कारणले गर्दाखेरि, उहाँले हामीलाई आफ्नो परमेश्वरको सन्तान बनाउनु भएको कारणले गर्दाखेरि अब परमेश्वरको नजर हामीप्रति छ। सो यदि यस बिहानै तपाईँ ख्रिस्टमा हुनुहुन्न भने, तपाईँ यसोको चेला हुनुहुन्न भने, म तपाईँलाई आग्रह गर्दछु, तपाईँ यसोमा आउनुहोस्, ख्रिस्टमा आउनुहोस्। उहाँको नजर धर्मात्माहरूमाथि रहन्छ भने बाइबलले बताउँछ। तपाईँ ख्रिस्टमा आएर परमेश्वरको सामु ठिक ठहरिन सक्नुहुन्छ। ख्रिस्टद्वारा तपाईँ धर्मी बन्न सक्नुहुन्छ र तपाईँ परमेश्वरको सुरक्षालाई लिएर तपाईँ ख्रिस्टमा भएर मात्र परमेश्वरको सुरक्षाप्रति तपाईँ कन्फिडेन्ट विश्वस्त हुन सक्नुहुन्छ। तर तपाईँ ख्रिस्टमा हुनुहुन्न भने यस बिहानी परमेश्वरको मुहार तपाईँको विरुद्धमा छ, परमेश्वरको न्याय तपाईँको विरुद्धमा छ। परमेश्वर तपाईँको लागि न्याय हुनुहुन्छ। सो प्रियहरू, यदि हामी ख्रिस्टमा छौँ भने, हामी ख्रिस्टमा रहेर यो ईश्वरीय गुणहरू हामी हाम्रो जीवनमा देखाउन सक्छौँ, चर्चप्रतिको सम्बन्धमा, बाहिरहरूको सम्बन्धमा। हामी ख्रिस्टियन विश्वस्तताहरूलाई हाम्रो जीवनमा पक्कै पनि हामी कायम राख्न सक्छौँ परमेश्वरको सहायताले, पवित्र आत्मा हामीसँग हुनुभएको कारणले गर्दाखेरि, वचनको कारणले गर्दाखेरि र चर्च सम्बन्ध समुदायको कारणले गर्दाखेरि, कि तपाईँ मेरो जीवनमा यी ख्रिस्टियन विशेषताहरू, यी ईश्वरीय गुणहरू, यो गडली भर्च्युजहरू देखा परिरहेका छन्, कि यी कुराहरू हाम्रो जीवनमा प्रकट भएका छन्। आउनुहोस् हामी प्रार्थना गरौँ।